الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهد الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تبارك وتعالى عليه وعلى آله وصحبه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم ربنا زدنا علما أعوذ بالله من الشيطان الرجيم واذكروا إذ أنتم قليل مستضعفون في الأرض تخافون أن يتخطفكم الناس فآواكم وأيدكم بنصره ورزقكم من الطيبات لعلكم تشكرون صدق الله العظيم بزرگان محترم برادران اسلام السلام علیکم ورحمۃ اللہ وبرکاتہ ماضی قریب کی عالم اسلام کی ایک بہت بڑی شخصیت حضرت مولانا ابو الحسن علی میاں ندوی رحمۃ اللہ علیہ جو عالم اسلام کے صرف عرب ہی میں نہیں عجم ہی میں نہیں بلکہ عربوں اور عجموں میں سب کے اندر مقبول ترین قابل ترین ہستی سمجھے جاتے تھے اور اسلامی تاریخ کے بہت بڑے مورخ اعظم تاریخ دان سمجھے جاتے تھے اور بیشبہ خدمات آپ کی تعلیمی لائن سے تدریسی لائن سے تصوف و روحانی سلسلے کی لائن سے آپ کی رہی ہیں اور ہمارے اکابر کے ہمارے اسلاف کے اس ماضی قریب کے اندر نمونہ اور آئیڈیل شخصیت رہی ہیں. ان کا ایک مضمون گزشتہ دنوں میں پڑھ رہا تھا تو خیال آیا کہ وہ میرے اور ہم سب کے فائدے کا ہے تو اس کا خلاصہ سنا دیا جائے. حضرت نے امت مسلمہ پر ایک نظر اور قلب پر اس کے تین اثر کے عنوان سے ایک مضمون رکھ لکھا تھا کہ امت مسلمہ کو آج اس دور میں دیکھا جاتا ہے تو دیکھنے کے ساتھ ان کے اپنے قلب پر تین احساسات تین اثرات مرتب ہوتے ہیں، لیکن اگر ہم اس بات کو سنیں گے اور غور کریں گے تو جو بھی اپنے آپ کو مسلمان کہنے پر فخر محسوس کرتا ہے، جس کو بھی اپنی تاریخ کا تھوڑا بہت بھی علم ہے اسلامی تاریخ کا، اور جو اپنے آپ کو مسلمان کہلانے سے شرمندہ نہیں ہے، وہ محسوس کرے گا کہ خود اس کی اپنی ذات میں اس کے اپنے دماغ میں بھی یہ تین اثرات ضرور پائے جاتے ہیں. سب سے پہلے تو حضرت نے فرمایا کہ جس وقت اسلام حضور پاک صلی اللہ علیہ وسلم کے توسط سے دنیا میں دوبارہ زندہ کیا گیا، اس وقت مسلمانوں کی جو صورت حال تھی اس پر اگر آپ نظر ڈالیں تو آپ دیکھیں گے کہ عجیب و غریب ان کی تعداد تھی، یعنی حیرت انگیز حد تک ان کی تعداد ان کے عدد نمبر کم تھے. تنہا لوگ نماز پڑھتے تھے تو ڈر ڈر کر کے پڑھتے تھے کہ کہیں دشمن کا حملہ نہ ہو جائے، کہیں ہمارا مخالف ہم کو پسپا نہ کر دے، کہیں ہمیں وہ تنہا پا کر کے قتل نہ کر ڈالے، کہیں ہمیں اس کی وجہ سے یعنی نماز پڑھ رہے ہیں عبادت کر رہے ہیں اپنے مذہب پہ چلنے کی وجہ سے کہیں وہ ہمیں تکلیف دینے کے لیے تیار نہ ہو جائے اور وہ اپنے جتھے کو لے کے آ کر ہمیں قید نہ کر لے، یہ ڈر ہوتا تھا. حضور پاک صلی اللہ علیہ وسلم کے حکم سے تین دفعہ مسلمانوں کی مردم شماری کا ذکر احادیث شریفہ میں ملتا ہے کہ گنا گیا کہ کتنے ہیں. حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ لوگوں کو گن کے بتاؤ کتنے ہیں. تین دفعہ ایسا ہوا شروع کے اندر. سب سے پہلے جب گنا گیا تھا تو مسلمانوں کی تعداد تھی 500، اور اس کے بعد جب دوبارہ گنا گیا تو ان کی تعداد تھی، ایک اور صحابی جو ذکر کرتے ہیں، 600 سے 700 کے درمیان. اور تیسری دفعہ جب حضور علیہ الصلوۃ والسلام کے حکم سے مسلمانوں کی مردم شماری کی گئی تو ان کی تعداد نکلی 1500. صحابہ کہتے ہیں کہ 1500 کی تعداد ہونے پر ہم لوگوں نے خوشی منائی کہ اللہ کا فضل ہے کہ آج ہم 1500 ہیں، اللہ کا فضل ہے کہ آج ہم 1500 ہیں، یہ خوشی منائی. اور پھر اپنی ماضی کی حالت کو یاد کیا ان لوگوں نے کہ ایک وقت وہ بھی تھا جب ہم ایک تنہا عبادت کرنے سے ڈرتے تھے کہ کہیں دشمن ہم پر حملہ آور نہ ہو جائے. یہ جو عدد اور نمبر آف پیپل بتایا جا رہا ہے، آپ غور کریں، یہ مرکز اسلام کا ہے، یعنی جہاں پر سے اسلام اٹھا ہے، جہاں پر دوبارہ اسلام کی نشت ثانیہ ہوئی ہے، یا اگر حضور پاک صلی اللہ علیہ وسلم کے دور سے اس کو دیکھا جائے تو جہاں سے اسلام زندہ ہوا ہے اور پیدا ہوا ہے، مکہ میں اور مدینہ میں، وہاں کے مسلمانوں کے نمبر اتنا تھا 1500. ایک وقت وہ تھا مسلمانوں پر کہ ان کی تعداد کا یہ حال تھا. اور اگر آج آپ دیکھیں तो मरकज़े इस्लाम से बहुत दूर इस मुल्क के अंदर भी, दूसरे और मुल्कों के अंदर भी जहाँ पर इस्लामी हुकूमतें आज भी कायम नहीं हैं, इस्लामी हुकूमतों के क़याम का मसला तो अपनी जगह रहा, जहाँ पर कभी कोई पैगंबर तक मबऊस नहीं किया गया, भेजा नहीं गया, ऐसे मुल्कों के अंदर अगर आप देखेंगे तो कितनी तादाद के अंदर मुसलमान मौजूद हैं, हज़ारों ही नहीं लाखों की तादाद में मुसलमान मौजूद हैं। तो उस कम तादाद से इस बड़ी तादाद पे आना, ये एक मकाम मसर्रत है, यानी मुसलमानों की उस वक्त की तादाद और इस वक्त की तादाद को देखकर दिल पर जो पहला असर कायम होता है वो मसर्रत और खुशी का मकाम है, वो असर खुशी का असर है कि उस वक्त क्या तादाद थी और आज क्या तादाद है, उस वक्त कितने कम थे और आज कितने ज़्यादा थे हैं। तादाद के लिहाज से तो ये हाल था, माशी सूरत हाल उस वक्त मुसलमानों की क्या थी और आज क्या है। आज अगर हम देखते हैं तो मुसलमानों के एक जमाइयत जहाँ कहीं पर भी जमा हो जाए, उनके जर्क बर्क चमकते दमकते लिबासों को देखकर आंखें ठहर नहीं पाती, लेकिन उस वक्त क्या सूरत हाल थी। उस वक्त तो ये सूरत हाल थी, हर तमाम माशरे का भी यही हाल था, लेकिन वाकयात तो फ़र्द ही के सुनाए जा सकते हैं। हज़रत मुसअब बिन उमर रज़ी अल्लाह अन्हु मक्का के अमीरजादे थे, जब जिस वक्त वो इस्लाम नहीं लाए थे तो इस्लाम लाने से पहले की हालत में, और जब घर से निकलते थे तो 100 100 200 200 दिरहम की पोशाक और लिबास उन्होंने पहना हुआ होता था, यानी आज के यूँ समझ लीजिए सैकड़ों डॉलर, आराम से सैकड़ों डॉलर क्या उनका लिबास हुआ करता था जब वो घर से बाहर निकलते थे। आगे पीछे उनके गुलाम हुआ करते थे, और पहले ही से उनसे हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम को मोहब्बत थी, आप सल्लल्लाहु अलैहि वसल्लम उनको बहुत पसंद फरमाते थे। जब वो इस्लाम ले आए तो उनके चचा ने उनको कैद कर लिया, कैद में उनको बुरी तरह अजियतें दी गई, और जब वो अपने इरादे से यानी इस्लाम पर जमने के इरादे से बाज नहीं आए, मुशरिक शिर्क की तरफ वापस जाने के लिए तैयार नहीं हुए, अपने चचा और दूसरे रिश्तेदारों की बात नहीं मानी, तो उनको बिल्कुल बरहना करके, बिल्कुल बेलिबास करके, तन ढांकने के लिए जो एक चादर होती है वो चादर भी छीन करके उनके चचा ने उनको बाहर फेंक दिया, घर से बाहर कर दिया। इस हाल में वो वहाँ से निकले हैं, और जिस वक्त वो मदीने में आए तो फिर इसी हाल में आए, और जंग उहद के अंदर मुसलमानों के का झंडा उनके हाथ में भी एक दिया गया था, हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने उनको दिया था। तो आप समझे इस्लाम के आलम बरदार हैं, वो परचम हाथ में अपने उठाने वाले हैं, और खुद से अपने शौक में उठाया हुआ है, जैसे हम लोग अपने मुल्कों की आज़ादी के दिनों के मौक़ों से उठा लेते हैं, उस तरह नहीं है, हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम की तरफ से उनको दिया जा रहा है कि तुम आलम बरदार हो, तुम परचम उठाने वाले हो, इस्लाम का नाम लेने वाले और परचम बुलंद करने वाले हो, तुम एक नुमाया हैसियत रखते हो हमारी नज़र में भी और मुसलमानों की नज़र में भी। उस वक्त उनकी शहादत हो गई, उहद की लड़ाई में गज़वाए उहद के अंदर उनकी शहादत हो गई। तो शहादत के मौके जब उनके तदफीन का मौका आया तो कब्र के अंदर उनको रखा गया, और उनके बदन पर जो चादर थी वो ये थी कि अगर उनका सर ढांका जाता तो पैर खुल जाते थे, पैर ढांका जाता तो सर खुल जाते थे। खुद उनके तरके में भी, और उस वक्त जितने मुसलमान मौजूद थे गज़वाए उहद में, 1000 मुसलमान थे, तो गज़वाए उहद के मौके से 1000 मुसलमानों के पास जो जंग में शरीक थे, इतना सरमाया उस वक्त मौजूद नहीं था कि उनकी तदफीन का प्रॉपर इंतज़ाम किया जा सके। ये माशी सूरत हाल थे, ऐसे ये एक नहीं थे, दूसरे और कई सहाबा के साथ ऐसा वाकया पेश आया। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि उनके सर को उनके चादर से ढांक दो, उसको कफन बना दो, और पैर जो खुले रह जाते हैं उसके ऊपर घास डाल करके उसको भी कफन का हिस्सा बना दो। तो माशी सूरत हाल मुसलमानों की ये थी, और आज ये सूरत हाल है कि खाने पीने की तंगी आम तौर पर देखने में नहीं आती, फाका जिसको कहते हैं लोग नहीं जानते, इल्ला के जो गम जो जंगों की मुसीबत में पड़ जाते हैं उन पर तो बेशक ये चीज़ें आज भी हम देखने में आती हैं, लेकिन आम तौर पर जो जंग में नहीं होते उस वक़्त मुसलमानों का हाल फाके वाला होता था, जब जंग में नहीं भी होते थे तब भी फाकों की हालत से वो गुजरते थे। आज आम तौर से घराने फाके का सही मतलब नहीं समझते, यानी कोई खाना पीना चाहे, अपनी भूख मिटाना चाहे जिंदा रहने के वास्ते और अपने आप को ताकतवर बनाने के वास्ते, नमाज में सही तौर पर खड़े होने के वास्ते, और बाहर जाकर किसी तरीके से कोई अपने लिए कमाई करके लाने के वास्ते, अपने बीवी बच्चों का पेट पालने के वास्ते, अपनी कमर दुरुस्त रखने, जितनी ग़िज़ा चाहिए, इतनी खुराक चाहिए, उतनी खुराक और उतनी ग़िज़ा चाहने के बावजूद उनको मैसर नहीं आती थी, उनके पास नहीं होती थी। आज ये कोई मतलब नहीं समझता फाका, सही माना में, हकीकी माना में फाका का मतलब आज कोई जानता भी नहीं है आम तौर पर मुसलमानों के अंदर। तो उस वक्त तो ये हालत कॉमन थी, उस वक्त ये हालत ऐसे थी जैसे अगर कोई ये काम किसी के पास फाका है तो दूसरों के लिए ज़्यादा ताज्जुब की बात नहीं थी कि और भी घरों के अंदर यह हालत है, लेकिन आज इसको जानने वाले तक मौजूद नहीं है। मुसलमानों के माशी सूरत हाल ये है, तो तादाद के लिहाज से उनकी जो तादाद बढ़ गई, उनका जो नंबर बढ़ गया पहले के मुकाबले में, वो खुशी की बात है, معاشی صورت حال کے لحاظ سے ان کے اب جو حالت ہو گئی ہے وہ ایک خوشی کی بات ہے، لیکن اس کے بعد جو دوسرا مرحلہ آتا ہے خوشی کے اثر کے بعد، وہ ہے حیرت والا مرحلہ، وہ ہے تھوڑا سا تعجب کا مرحلہ کہ صحابہ کرام کی تو اس وقت میں وہ حالت تھی، وہ اس جگہ سے کس جگہ پہنچے. حضرت عمر رضی اللہ عنہ جب خلیفہ بنے تو ایک مقام سے گزرتے ہوئے انہوں نے اپنے قافلے کو اشارہ کر کے، روک کر کے اس سے فرمایا کہ یہاں پر سے میں گزرتے ہوئے مجھے یاد آتا ہے وہ زمانہ جب جو ہے میرا باپ مجھے مارا کرتا تھا کہ مجھے اونٹوں کو چرانے کا سلیقہ نہیں آتا، شتربانی کا مجھ میں سلیقہ نہیں ہے، اس بات پر مجھے مار پڑتی تھی. اور آج دیکھو اللہ نے اسلام کی وجہ سے جو عزت مجھے دی ہے کہ لاکھوں مسلمانوں پر میں کی قیادت میں کر رہا ہوں، ان کی امارت میرے ذمے، ان کی خلافت حضرت پاک صلی اللہ علیہ وسلم کی خلافت اور نیابت کا بار میرے کاندھوں پر رکھا گیا، مجھے اتنی بڑی ذمہ داری کے قابل سمجھا گیا، یہ اسلام کی وجہ سے ان کو عزت ملی. اور کیسی عزت ملی؟ ایسی عزت ملی کہ اس وقت کے جو سپر پاور طاقتیں تھیں ان کے تاج ان لوگوں کے پیروں میں آ کر پڑے، ان کے قدموں میں آ کر کے گرے، تو ان لوگوں نے اس پہ نظر ڈالنا بھی مناسب نہیں سمجھا. ایران کا جو بادشاہ تھا کسرا، اس کے دربار کے اندر جو قالین بچھائی جاتی تھی، اس قالین کو جب ایران کے فتح ہونے کے بعد مدینہ لایا گیا، پوچھا گیا کہ اس کا کیا کیا جائے، تو اس کو کہا گیا کہ یہ تو جو ہے نا یہ عیاشی کی ایک تصویر ہے، عیاشی کا ایک نمونہ ہے، اس کو جو ہے نا تقسیم کر دیا جائے سب کے اندر، اس کو مٹا دیا جائے، اس کے ٹکڑے ٹکڑے کر کے سب میں اس کو بانٹ دیا جائے، یعنی اس کا کوئی نشان تک باقی نہ رہنے پائے کہ یہ بھی کوئی بڑی چیز تھی، ایران کے دربار کی کوئی نشانی موجود رہ جائے. اس کو تقسیم کر دیا گیا، جو جواہرات آئے تھے، سونا آیا تھا، جو دولت آئی تھی، اس کو لٹا دیا گیا تمام مسلمانوں کے اندر. اچھا، یہ جو لٹایا جا رہا ہے، دیا جا رہا، سونے چاندی کے ڈھیر دیکھے جا رہے، جانوروں کے مال غنیمت کے اندر آنے والے ریوڑ دیکھے جا رہے، تیر ہیں، تلوار ہیں، گھوڑے ہیں، اونٹ ہیں، یہ ساری سواریاں دیکھی جا رہے ہیں. اس کو دیکھنے کے بعد ان کا دل للچا نہیں رہا کہ اس کو حاصل کرنے کی کوشش کی جائے، ان کا دل یہ کوشش نہیں کر رہا، ان کے دل میں یہ بات نہیں آ رہی کہ زیادہ سے زیادہ اس میں سے ہم اپنا حصہ کیا بنا سکتے ہیں، اس کی کوشش کریں. اس کی فکر آ رہی کہ یہ چیز جمع ہو گئی ہے تو کہاں کہاں مسلمانوں میں اس کی ضرورت ہے وہاں پر اس کو تقسیم کیا جائے، اور کہاں کہاں مسلمانوں کے لیے نئے نئے کاموں کی ضرورت ہے ان کاموں میں اس کو صرف کیا جائے. اس کو دیکھ کر حوس پیدا ہو رہی ہے مال کی، اس کو دیکھ کر محبت پیدا ہو رہی ہے دنیا کی، اس کو دیکھ کر آخرت سے غفلت طاری ہو رہی ہے، ایسا کوئی واقعہ ان کے ساتھ میں نہیں پیش آیا. آج کیا صورت حال ہے مسلمانوں کی؟ آج یہ صورت حال ہے کہ حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ یوشک الامم ان تدع علیکم کما تدع الاکلۃ الی قصعتها، قریب ہے وہ دور کہ تمہارے 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 ساتھ یعنی عالم اسلام پر، اسلامی ملکوں پر امتیں ایسی غالب آ جائیں اور ایسے اس کے اوپر ٹوٹ پڑے جیسے کہ کھانے کی میز پر کھانے والے ٹوٹ پڑتے ہیں، جیسے کھانے کی طبق اور پلیٹ پر کھانے والے ٹوٹ پڑتے ہیں. ایک صحابی نے پوچھا، یا رسول اللہ، ومن قلت نحن یومئذ، ہم اس وقت کم ہوں گے، ہمارا نمبر کم ہوگا، اس واسطے ہمارے ساتھ یہ حالات پیش آئیں گے. فرمایا نہیں، وانتم یومئذ کثیر، فرمایا کہ نہیں، اس وقت تم بہت ہو گے، بہت ہو گے. ولکنکم غصہ، ان کا غصہ اس سیل، لیکن تم کچرا ہو گے کچرا. جو کچرا پانی جب بہتا ہے تو پانی کے اوپر بہتے ہوئے جو تینکے آ جاتے ہیں اس کو کہتے ہیں غصہ، ان سمندر کے اوپر کھارے پانی کے اوپر جو جھاگ جم جاتا ہے سفید قسم کا، اس کو کہتے ہیں غصہ. ان حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا مسلمانوں کی حالت اس وقت غصہ اس سیل کے جیسی ہو جائے گی، کچرے جیسی ہو جائے گی. اگر کوئی عالم بیٹھ کے، مفتی بیٹھ کے آج اگر ممبر پر یہ بات بولے کہ مسلمانوں تم کچرا ہو گئے ہو، تو لوگوں کو بڑا گالی جیسا لگتا ہے. یہ کسی عالم کا فتویٰ نہیں ہے، یہ کسی مفتی کا فتویٰ نہیں ہے، یہ حضور پاک صلی اللہ علیہ وسلم جیسی بڑی اور عظیم ہستی اور پیغمبر یہ فرما رہی ہے کہ تمہارے اپنے ایمان اور عمل کی کمزوری کی وجہ سے تم غصہ حسیل بن جاؤ گے. صحابی نے پوچھا، یا رسول اللہ، پھر آپ وسلم نے یہ فرمانے کے بعد کہ تمہاری تعداد تو اس وقت بہت زیادہ ہوگی، اتنی زیادہ ہوگی جیسے کہ بہتا ہوا کچرا ہوتا ہے، جیسے کہ سمندر کے اوپر کا جھاگ ہوتا ہے، لیکن اللہ پاک تمہارے دلوں میں وہن پیدا فرما دیں گے اور تمہارے دشمن کے دلوں سے تمہارے رعب اور دہشت کو اٹھا دیں گے. سب سے بڑی نعمت ہوتی ہے دشمن کے واسطے مسلمانوں کی یا اس کے حریف کی دہشت، اس کا رعب. حضور پاک صلی اللہ علیہ وسلم کو حق تعالیٰ نے جو معجزات عطا فرمائے تھے اس میں سے ایک دہشت تھی، رعب تھا. کیسا رعب؟ کہ کوئی 2 مہینے کی مسافت دور پر بیٹھا ہوا ہے تو حضور کی دہشت سے دہل جاتا تھا، حضور کا رعب اس کے دل پر پڑتا تھا. تو یہ جو رعب ہے یہ بہت بڑی نعمت ہے. جس وقت مسلمان، چاہے وہ انفرادی طور پر ہو یا پورا معاشرہ ہو، اللہ کے حکموں پر چلتا ہے تو اس حکم پر چلنے کی برکت سے یہ نعمت اس کو دی جاتی ہے. اور یہ نعمت صحابہ کرام کو دی گئی تھی. مدینے میں بیٹھ کر حضرت عمر رضی اللہ عنہ کوئی فیصلہ فرماتے تھے، اگر وہاں سے ان کے سفر کی بات کسی آس پاس کے علاقوں میں پتہ چل جاتی تھی کہ حضرت عمر سفر پر نکلے ہیں، تو وہ جو مخالف اور دشمن ہوتے تھے ان کے دل دہل جاتے تھے. اور صرف حضرت عمر کی بات نہیں ہے، دوسروں کا بھی یہی حال ہوتا تھا.
दूसरे जब खलीफतुल मुस्लिमीन सही माना में हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम की नियाबत का भार संभालने वाले उम्मत में पैदा हुए, जिनको खलीफा राशिद कहते हैं, उनका यही हाल था कि जब वो अपने मरकज को छोड़कर किसी तरफ कूच करने की खबर दूसरों तक पहुंचाते थे तो मुखालिफिन और दुश्मनों को यही तासुर मिलता था कि पता नहीं हमारे साथ क्या होने वाला है। इसको कहते हैं दहशत और रौब और खौफ। ये अल्लाह की तरफ से अल्लाह के हुक्मों की पाबंदी के इनाम के तौर पर सिले में दिया जाने वाला एक बहुत बड़ा हदिया और नियामत है। तो हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब तुम कसीर भी होगे लेकिन इस्लामी मुल्कों के साथ और आलम इस्लाम के साथ गैर मुस्लिमों का ये जो मामला होगा, ये मामला इस वजह से नहीं होगा कि तादाद कम हो गई है, बल्कि इस वजह से होगा कि तुम्हारे दिलों के अंदर लाखों ने करोड़ों मुसलमानों के अंदर वहन पैदा हो गया और लाखों करोड़ों मुसलमानों की मौजूदगी का रौब दुश्मन के दिल से उठ गया कि इनका होना और नहीं होना दुश्मन की नजर में बराबर है। ये इस कोशिश में है कि हम दुश्मन के जैसा बन के उनकी नजर में अपनी वकात और अपने मकाम और अजमत को हासिल करें, लेकिन दुश्मन किसी भी सूरत में इनकी अजमत से मुतासिर होने को तैयार नहीं। दुश्मन किसी भी वजह से, चाहे वो जितने उनके गुलाम बन जाए, फरमाबरदार बन जाए, उनको कॉपी कर लें, उनके जैसे नजर आने शुरू हो जाए, उसके बावजूद वो उनकी नजर में बेवकात की बेवकात है। एक सहाबी ने पूछा, या रसूलल्लाह, दुश्मन के दिल से रौब का खत्म होना तो समझ में आता है, लेकिन ये वाहन क्या चीज है? फरमाया, हुब्बुद्दुनिया व कराहियतुल मौत। मौत, मौत की नफरत दिलों के अंदर बैठ जाए, मौत का नाम सुनते ही अरे भाई ये तस्करा नहीं होना चाहिए, ये टॉपिक छोड़ो, दूसरा कोई और टॉपिक पर बात करो। मौत का तस्करा नहीं, मौत की नफरत दिलों के अंदर बैठ जाए, मौत से मौत की नापसंदीदगी का जहन बन जाए। और हुब्बत दुनिया, दुनिया की मोहब्बत, जब सोएं तो दुनिया की फिक्र लेकर, जब उठें तो दुनिया की फिक्रों के लेकर, जब चल फिर रहे हों तो दुनिया की फिक्रों के खातिर, खा पी रहे हों तो उसी लिहाज से, बच्चों की तरबियत हो उसी लिहाज से, शादी और गम का मसला उसी लिहाज से, कारोबार के मसले हों उसी लिहाज से, बस दुनिया को सामने रख करके अपनी चीज़ें डिसाइड करना, ये हुब्बत दुनिया व कराहियतुल मौत। तो उस वक्त तो मुसलमानों का वो हाल था कि जब वो कुछ भी नहीं थे, सब कुछ कर दिया अल्लाह ने और वो सब कुछ हो गए, और आज हम उस मकाम पर थे, इस मकाम पर आ गए कि कोई मुंह लगाने के लिए तैयार नहीं। सहाबा किराम रिजवानुल्लाह अलैहि मजमाइन को अल्लाह ने सुल्तानों पर, सलातीन पर, बादशाहों पर बादशाहत का मौका दिया, और हजरत अबुल हसन अली नदवी रहमतुल्लाह अलैहि ने फरमाया, हमको आज इस दुनिया के काफिर गुलामों की, बादशाहों के गुलामों की गुलामी दिक्कत से नसीब आती है, काफिर गुलामों की गुलामी हमको हजार दिक्कत से नसीब होती है। उन लोगों को अल्लाह पाक ने बादशाहों का बादशाह बना दिया था, उनके ताजों को उन्होंने अपने कदमों में रोंदा था, और मुसलमानों की आज ये सूरत हाल है, तो ये हैरत का मकाम है, ताजुब का मकाम, और फिर हसरत होती है इसको देख कर के भाई आज ही मुसलमानों की ये सूरत हाल नहीं होना चाहिए, लेकिन है, क्योंकि मुसलमान अपने मकाम को भूल गया है, क्योंकि मुसलमान अपने मकाम को भूल गया है। इस पर गौर करने की चीज़ है कि मुसलमान अपने मकाम को क्या भूला है। सबसे ज़्यादा, सबसे बड़ी और सबसे बुनियादी जो जिम्मेदारी इस दुनिया में किसी मखलूक की हो सकती है, वो इंसान को सुपुर्द की गई और इंसानों में भी मुसलमानों को सुपुर्द की गई, और वो क्या है? वो है बदअखलाकी को लोगों में से दूर करना, बदअमनी को माशरे में से दूर करना, कमज़ोरों का साथ देना ताकतवरों के मुकाबले में, मजलूमों का साथ देना ज़ालिमों के मुकाबले में, बदअमनी को दूर करना और अमन को ले आना, अदल और इंसाफ के क़याम की बात करना और उसकी कोशिशें करना, यानी इस निज़ाम को ज़िंदा करना, ये मुसलमानों का काम था। इनमें से कौन सा काम है जो आज मुसलमान पर सही माना में कर रहे हैं? कोई सा भी काम नहीं। इस कदर बेफिक्री मिजाजों के अंदर, इस कदर बेफिक्री, सुस्त रवि, अगर हम गौर करें तो हमें समझ में आ जाएगा कि हम वाकयतन किस हद तक गिर चुके हैं अपने मकाम के समझने के हवाले से, वाकयतन किस कदर हम गाफिल हो चुके हैं, हमारी क्या जिम्मेदारी थी और हम किस कदर गफलत में पड़े हुए हैं। मुसलमानों की तो सूरत हाल ये है कि शिर्क और तौहीद इनका बुनियादी मसला है। कितने हैं हम में से जो शिर्क की तफसीलात को जानते हैं और तौहीद की गहराइयों से अपने आप को भरा हुआ पाते हैं? कितने हैं अपने हम में से जो है इस्लाम की जो हुकूक और फराइज हैं, उन हुकूक को खुद समझते हैं और दूसरों को समझाने के काबिल हैं? क्या ये ऐसी चीज़ है जो मौलाना के करने की काम है, सिर्फ उलमा के करने के काम है, सिर्फ हमारे तबलीग में फिरने वाले साथियों का काम है? ऐसा तो नहीं है। ये हर मुसलमान का काम है कि वो तौहीद को समझे, वो शिर्क को समझे, ताकि वो तौहीद की जड़ों को अपने दिल में जमाए और शिर्क के हर मजहर से अपने आप को बचाए। जो भी शिर्क की सूरत हो सकती है, शिर्क की किस्म हो सकती है, उसे अपने आप को बचाए। ये सबका काम है, हर मुसलमान का काम है। इस्लाम मुसलमान होने की बुनियाद पर, अल्लाह की इस बस्ती में पैदा होने, दुनिया में पैदा होने की बुनियाद पर, उस पर कुछ हुकूक आयद होते हैं, कुछ फराइज आयद होते हैं। हमारा अल्लाह से एक मुआहदा है, एक एग्रीमेंट है, और वो ऐसा है जैसे अमेरिका के अंदर पैदा होने वाला बच्चा, उसका पैदा होना ये एग्रीमेंट है अमेरिका की हुकूमत के साथ में। किस बात का? कि इस मुल्क में जो कानून होगा वो उसको फॉलो करेगा। جس ملک میں جو بچہ پیدا ہوتا ہے وہ اس ملک میں پائے جانے والے قوانین کی، وہاں پہ پائے جانے والے رولز کی پابندی کرنے کا عہد لے کر کے پیدا ہوتا ہے، یا پیدا ہو کر کے اس کا عہد کر لیتا ہے اپنی بے زبانی ہی سے. اس کا پیدا ہونا خود یہ دلیل ہوتی ہے اور ایک اگریمنٹ ہوتا ہے. اس ملک کے اندر جو اللہ کا ہے، للہ ما فی السماوات و ما فی الارض، لہو ملک السماوات والارض، آسمان و زمین سب اللہ کے ہیں. یہاں اللہ نے ہم کو پیدا کیا تو یہاں پیدا ہونے کے ساتھ ہی ہمارا اللہ سے ایک اگریمنٹ ہو گیا کہ یہاں آپ کے حکموں پر ہم چلیں گے اور دنیا کو چلانے کی کوشش کریں گے. توحید اور شرک کا ہم کو پتہ نہیں، مسلمان ہونے کی وجہ سے کیا حقوق ہم پر عائد ہوتے، کیا فرائض ہمارے اوپر عائد ہوتے، ہم کو اسے کوئی سروکار نہیں. مسلمانوں کی بہبودی اور خیر کے واسطے ان کے فائدے کی چیزیں سوچنا کہ اجتماعی لحاظ سے، مذہبی لحاظ سے مسلمانوں کے اندر مذہب کا شعور زندہ ہو، اس کے واسطے کوئی کوششیں نہیں. مسلمانوں کے اندر عمومی لحاظ سے کوئی کوششیں نہیں. جو کوششیں ہو رہی ہیں وہ بے جان سی ہیں، وہ بے کیف سی ہیں، ایسی جیسی دم توڑ کی چیزیں ہوتی ہیں، اس نوعیت کی ہیں. مسلمانوں میں ایک طبقہ وہ ہے جو مسلمانوں کے خلاف اور اسلام کے خلاف اور مقدس شعائر کے خلاف آسانی سے خریدا جا سکتا ہے. ایک طبقہ وہ ہے جس کی بدعملی کی وجہ سے اور بدعقیدگی کی وجہ سے اور جس کی اسلام کے خلاف، خود اس کی اسلام کے خلاف عرض سرائیوں کی وجہ سے، باتوں کی وجہ سے مسلمان اپنا مذہب چھوڑنے پر مجبور ہو رہے ہیں کہ واقعی کہ ہمارا مذہب ایسا ہے، مرتد ہونے کے پر مجبور رہنے کہ ہمارا واقعی ہمارا مذہب ایسا ہے. بچے بچے کے ذہن میں یہ خیال بٹھایا جا رہا ہے کہ حضور پاک صلی اللہ علیہ وسلم نے، مسلمان بچے کہ حضور پاک صلی اللہ علیہ وسلم نے حضرت عائشہ سے جو نکاح کیا تھا وہ 9 سال کی عمر میں کیا. ارے 9 سال کی عمر میں تو کسی سے نکاح کرنا وہ اس کے ساتھ جنسی زیادتی کرنے کے برابر ہے، تو یہ ہمارے پیغمبر نے کیسے کیا؟ مسلمان یہ سوال اٹھا رہے ہیں، غیر مسلم نہیں، وہ تو اٹھاتے ہی ہیں، ان کا کام ہی ہے، لیکن آج کل یہ مسلمان دوسرے مسلمانوں سے یہ بات کہہ رہے ہیں، ان سے سن کر. حضور پاک صلی اللہ علیہ وسلم کی زندگی میں سینکڑوں نہیں ہزاروں معجزات ہیں. اس میں سے ایک معجزہ یہ بھی ہے کہ جس عمر میں کوئی بالغ نہیں ہوتا اس عمر میں اس وقت بھی بالغ ہوتے تھے اور آج بھی ہوتے ہیں، شادی کے لائق وہ عمر ہوتی ہے. حضور پاک صلی اللہ علیہ وسلم کے معجزے کے طور پر حضرت عائشہ رضی اللہ عنہ کی گروتھ اس حیثیت سے ہوئی تھی کہ اس وقت وہ شادی کے قابل تھی. شادی کے قابل کسی بھی عورت سے نکاح کیا جا سکتا ہے، اس کے ساتھ رخصتی کی جا سکتی ہے، حضرت عائشہ کے ساتھ بھی یہی ہوا ہے. یہ دیکھنے کی چیز ہے یہاں پر، حضور پاک صلی اللہ علیہ وسلم کی 9 ازواج متحرات ہیں وقت واحد میں، 11 ازواج متحرات ہیں متفرق اوقات میں. ان 11 میں سے کسی کو بھی حضور سے شکایت ہے اخلاق کی؟ آپ علیہ الصلوۃ والسلام کے اخلاق سے شکایت ہے کسی کو؟ حضور پاک صلی اللہ علیہ وسلم کی زندگی سے رونا پیٹنا ہے کسی کو؟ کوئی یہ چاہتا ہے کہ حضور کے نکاح سے نکل جائے؟ نہیں. ان کا تو یہ حال ہے کہ ایک صحابیہ کو، ایک زوجہ مطہرہ کو، ایک ہماری ماں کو حضور پاک صلی اللہ علیہ وسلم کسی وجہ سے طلاق دینے پر آمادہ تھے، تو انہوں نے کہا میں اپنی باری چھوڑتی ہوں، جو میری باری آپ کی بنتی ہے وہ آپ اپنی محبوب بیوی کو دے دیں، اپنے نکاح میں رکھیں. یہ حضور پاک صلی اللہ علیہ وسلم کا مقام ہے، یہ ان کی پاکیزگی ہے، یہ ان کے اخلاق ہیں. 50 سال تک کی عمر ایک بیوی کے ساتھ نکالا ہے حضور پاک صلی اللہ علیہ وسلم نے. 25 سال تک تو کوئی نکاح نہیں ہوا، 25 سال سے لے کر 50 سال تک صرف حضرت خدیجہ نکاح میں. پھر حضرت خدیجہ رضی اللہ عنہ سے نکاح کے بعد، ان کے وصال کے بعد حضرت سودا سے نکاح کیا، وہ بھی معمر خاتون تھی، نوجوان خاتون نہیں تھی. بعد کے جو نکاح ہیں اور کثرت سے ہیں یہ مصلحتوں پر مبنی ہیں. تو مسلمانوں کو آج مسلمان ہونے پر شرمندگی ہے، مسلمانوں کے جو مسائل اور احکام اور تاریخ ہیں، حضور کی جو خصوصیات ہیں ان کو ذکر کرنے پر شرمندگی ہے. یہ فخر کی چیزیں ہیں ہمارے واسطے، یہ شکر کی چیزیں ہیں کہ اس نبی کے ہم امتی ہیں، اس نبی کے نام لیوا ہیں جس نبی کو یہ خصوصیتیں عطا ہوئی جو کسی نبی کو نہیں نصیب ہوئی. ہم اس کے امتی ہیں کہ جس جیسی امت آج تک کوئی بنائی نہیں گئی، بجائے اس پر شکر ہونے کے مسلمانوں کو اس سے شرمندگی ہے. تو یہ صورت حال ہماری ہے. صحابہ کا وہ جو مقام تھا اور ہمارا یہ جو حال ہے، یہ صرف اطاعت کی بنیاد پر ہے. انہوں نے اپنے فکر کو، ارادوں کو، سوچ کو اور بول کو اور اپنے ہر کام کو وہ حضور کے ڈگر پہ لگا دیا کہ جیسے حضور فرمائے ویسے ہم چلنے تیار، جو بولیں وہی کہنے تیار، جو دکھائیں وہی دیکھنے تیار، جس سے جوڑیں اس سے جڑنے تیار، جس سے آپ توڑ دیں الگ کر دیں اسے علیحدہ ہونے تیار. آج ہم یہیں پہ آ کے مار کھاتے ہیں، ہم کو اطاعت کرنا نہیں ہے، اور مقامات سارے وہ چاہیے جو صحابہ کو ملے. اللہ تعالیٰ ہم کو صحیح معنی میں مسلمان بننے کی توفیق نصیب فرمائے. وآخر دعوانا الحمدللہ.